सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, कार्यक्रम टकिङ स्पेसमा म लैसा तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आईमैप सोशल साइंस बाहा र फोर्ट फाउंडेशन को विशेष प्रस्तुति यस कार्यक्रम तपाई हरेक शनिवार बिहान 9 बजे को कान्तिपुर डायरी र त्यसपछि को ट्राफिक अपडेट पछि सुन्दै आइरहनु भएको छ। पब्लिक स्पेस अर्थात सार्वजनिक स्थल को बारे में कुरा गर्ने गर्छौं हामी टकिङ स्पेसमा। यो साझा सरकार को विषय हो र यसको संरक्षण गर्नुपर्छ भन्ने बारेमा हामी जोड दिदै आइरहेका छौं। विभिन्न अतिथिहरूसँग हामी कुरा गर्दै आइरहेका छौं। आज हाम्रो स्टुडियोमा पाल्नु भएको छ सूर्यभक्त सांगाछीज्यू, जो नेशनल सोसाइटी फर अर्थक्वेक टेक्नोलोजी नेपालका प्रोग्राम म्यानेजर हुनुहुन्छ। अहिले काठमाडौँमा एकदमै प्रचलित एकदमै फस्टाएको हाउसिङ ल्याण्ड पुलिङको बारेमा उहाँसँग हामी कुरा गर्नेछौं। 10 बजेसम्म हाम्रो साथ दिनुहोला। सूर्यजी, कार्यक्रममा यहाँलाई स्वागत छ।
तपाईँलाई पनि धन्यवाद छ मलाई यहाँ बोलाउनु भएकोमा।
हजुर, ल्याण्ड पुलिङको बारेमा हामी सबैलाई धेरैले थाहा नभएको अवस्था छ। हामीले ठाउँ ठाउँमा ठूलो जग्गामा एक एक किसिमका थुप्रै घरहरू बनाएका देखेका छौँ। यस्ता घरहरूमा दिनुपर्ने सुविधाहरू जस्तो अब खानेपानीको हुन सक्छन्, त्यस्तै ड्रेनेज, बत्ती, बिजुली जस्ता सुविधाहरू पनि दिएको देखिन्छ। आखिरमा ल्याण्ड पुलिङ चाहिँ हुन चाहिँ के हो?
ल्याण्ड पुलिङ एउटा चाहिँ शहरी क्षेत्रको चाहिँ जहाँ चाहिँ शहरीकरण शुरू हुन लागेको छ त्यस क्षेत्रमा चाहिँ इन्फ्रास्ट्रक्चर डेभलप गरेर हाउसिङ डेभलपमेन्ट गर्ने योजना हो। अब यहाँ दुई किसिमले चाहिँ हाउसिङ डेभलपमेन्ट भइरहेको छ, दुई अझ तीन किसिमले भने पनि हुन्छ। एउटा चाहिँ सरकारी तौरबाट नगर विकास समिति र नगरपालिकाहरूले उहाँहरूले ल्याण्ड पुलिङ गरिरहनु भएको छ। अर्को प्राइभेट रियल इस्टेट डेभलपरहरूले उहाँहरूले जग्गा किनेर इन्फ्रास्ट्रक्चर डेभलप गरेर घर बनाएर बेच्ने गर्नुभएको छ। अर्को थर्ड इन्डिभिजुअल चाहिँ घर ढनेहरूले आफैले जग्गा किनेर आफ्नै प्रयासबाट घरहरू बनाउने अथवा बाटोहरू खोलेर घर बनाउने काम गरिरहेछ। तर ल्याण्ड पुलिङ भनेको कुरा कस्तो भनेदेखि जहाँ जाने अब बस्ती विकास हुन सुरुवात भएको छ र सहरको नजिकै एरियामा खाली जग्गा छ, तर त्यो बाटोघाटोहरू छैन र बाटोघाटो नभएको कारणले विकास हुन सकेका छैन भनेदेखि तर त्यहाँ चाहिँ केही गरेन भने अव्यवस्थित बस्ती विकास हुने सम्भावना छ भने त्यसो ठाउँमा चाहिँ ल्याण्ड पुलिङ गरिन्छ। र ल्याण्ड पुलिङ गर्दाखेरि सबभन्दा पहिले त्यहाँका जग्गा धनीहरूको चाहिँ सहमति चाहिन्छ। त्यहाँ हामी कहाँ नगर विकास एन छ जस अन्तर्गत चाहिँ 51% त्यहाँका जग्गा धनीहरूको कुन ठाउँमा ल्याण्ड पुलिङ गर्ने हो त्यहाँको 51% जग्गा धनीको सहमति बिना ल्याण्ड पुलिङ गर्न मिलेन। अब म पहिले चाहिँ नेपाल सरकारमा कार्यरत थिएँ, म नगर विकास समितिमा पनि 10 वर्ष ललितपुर काठमाडौँ भक्तपुरमा पनि बसेको हुनाले र 13-14 ल्याण्ड पुलिङ प्रोजेक्टमा म आफै जाने डाइरेक्टली इन्डाइरेक्टली संलग्न थिएँ। 6 ल्याण्ड पुलिङ प्रोजेक्टमा म प्रोजेक्ट म्यानेजर पनि भएको थिएँ र यसको यो सुरुवात नेपालमा जाने 2045-46 सालतिर हाम्रो शहरी विकास र भवन उन्नयन विभाग र त्यस बेला चाहिँ यो जर्मनहरूको जीटीजेडको चाहिँ युडिएली प्रोजेक्टबाट दुईजना एक्सपर्टहरू ब्याङ्ककबाट ल्याएर काठमाडौँमा चाहिँ ट्रेनिङ दिएको थियो र त्यस बेला मैले त्यो ट्रेनिङ ल्याएको थियो। त्यो ट्रेनिङमा ल्याण्ड पुलिङ सम्बन्धी हामीलाई जानकारी दिएको थियो, दुई दिने ट्रेनिङ थियो। र वास्तवमा यो ल्याण्ड पुलिङ भने चाहिँ अमेरिकाबाट सुरु भएको हो, वासिङटन सहरको सुरुवात ल्याण्ड पुलिङबाट प्लानिङ भएको हो। त्यसपछि यो ल्याण्ड पुलिङ चाहिँ जापानमा, ताइवानमा, तपाईँको कोरियामा अधिकांश जाने अर्बन डेभलपमेन्टका कामहरू जापान, ताइवान र कोरियामा ल्याण्ड पुलिङबाट गरिन्छ। ल्याण्ड पुलिङबाट चाहिँ इन्फ्रास्ट्रक्चरहरू डेभलप गरिन्छ र अनि इन्फ्रास्ट्रक्चर डेभलप गरेर प्लटहरू मिलाएर यो ल्याण्ड पुलिङ भनेको कस्तो भने आकार प्रकार नमिलेको, बाटोघाटो नभएको, त्यो सहर नजिक भएको बस्ती जहाँ चाहिँ त्यो इन्फ्रास्ट्रक्चर नभएर डेभलप हुन नसकेका त्यस्तो ठाउँमा चाहिँ हामीले त्यो जग्गाहरू सबैलाई पुल गरेर एउटा ढिक्क बनाउने अनि त्यसपछि त्यहाँ प्लानिङ गरेर बाटोघाटो तपाईँले भने जस्तै खानेपानी, ढल, बिजुली होइन सबै व्यवस्था गरेर अनि जग्गालाई पनि अब विभिन्न चोसो मोसो परेको जग्गालाई पनि चारपाटे मिलाएर प्लटिङ गरेर हामी दिन्छौँ र अनि त्यो बाटोघाटो ढल इत्यादि बनाउन लाग्ने चाहिँ जग्गा धनीसँग काट्छौँ हामी। त्यसपछि अब बाटोघाटो ढल इत्यादि बनाउनलाई पनि पैसा चाहियो नि, त्यसको लागि पनि केही प्रतिशत जग्गा हामी जग्गा धनीसँग काट्छौँ। त्यसरी गर्ने करिब 30-35% जग्गा काटिन्छ त्यो जग्गाको किसिम हेरिकन अनि त्यसबाट चाहिँ बाटो पनि बनाउँछौँ, दल पनि बनाउँछौँ, खानपानी पनि ल्याउँछौँ, बिजुली पनि ल्याउँछौँ, अनि जग्गाहरू पनि प्लट प्लट बनाएर अनि सम्बन्धित पहिले जसको जग्गा थियो उसैलाई हामी उसको जग्गाको नजिकै हामी बाटोको छेउमा चारपाटी मिलेको जग्गा दिन्छौँ। यसरी गर्ने कामलाई ल्यान्ड पुलिङ भन्छ। यो ल्यान्ड पुलिङ अहिले चाहिँ नगर विकास ऐन अन्तर्गत र स्थानीय स्वायत्त ऐन अन्तर्गत कार्यान्वयन गर्न सकिन्छ, कानुनी आधार छ। यो अहिले नगरपालिका र नगर विकास समितिहरूले गरिरहेछ। काठमाडौँ उपत्यकामा अहिलेसम्म 17 जति ल्यान्ड पुलिङ भइसक्यो। यो बाहेक अब बाहिरको जिल्लाहरू भरतपुरमा भएछ, कमलामाईमा भएछ, तपाईँको रत्ननगरमा भएछ, नेपालगंजमा, दाङमा होइन यी ठाउँहरूमा पनि यो ल्यान्ड पुलिङ अहिले चाहिँ त्यो भएको छ। ल्यान्ड पुलिङमा सरकारी निकाय सरकारी पैसा पर्दैन, यसमा सम्पूर्ण जग्गा धनीहरूकै जग्गाबाट नै जोडिन्छ। इन्फ्रास्ट्रक्चर चाहिने जग्गा पनि जग्गा धनीकै जग्गाबाट काटिन्छ र डेभलपमेन्टलाई चाहिने जग्गा पनि काटिन्छ। अहिलेसम्म सरकारी चाहिने त्यहाँ लगानी भनेको प्राविधिक सरकारी कर्मचारी प्राविधिक प्लानरहरू इन्जिनियरहरूलाई त्यहाँ खटाएको हुन्छ र अनि कानुनी आधार र अर्को चाहिँ नापी नक्सा बरर हुने र नापी नक्सा नयाँ बन्ने, जग्गा धनीको रेकर्ड नयाँ हुने, यी कामहरू चाहिँ सरकारी तौरबाट हुन्छ होइन। र जुनसुकै ल्यान्ड पुलिङ प्रयोग नेपाल सरकारको स्वीकृति लिएर मात्र गर्न सकिन्छ। तर स्वीकृति लिनलाई सबभन्दा पहिले त्यस क्षेत्रका मान्छेहरूले मेरो एरियामा हाम्रो एरियामा गरिदिनु पर्यो भनेर त्यो नगर विकास समिति नगरपालिकामा रिक्वेस्ट गर्नैपर्छ।
काठमाडौँमा चाहिँ ल्यान्ड पुलिङ कहिले सुरु भएको?
सबभन्दा पहिलो ल्यान्ड पुलिङ प्रोजेक्ट सुरु भयो गङ्गबुमा है पहिलो, त्यसपछि लुबुमा, त्यसपछि सैबु भैँसीपाटी, दल्लु, साबेल होइन, भक्तपुरको चाहिँ कमल विनायक, लिवाली, अनि छिमीको चाहिँ सिन्चीटार, कमेरोटार है, अनि चाहिँ तपाईँको यो जडीबुटी पछाडि चाहिँ यो हाम्रो चाहिँ वडा नम्बर 35 पनि भएको छ है, एयरपोर्टको पूर्वपट्टिको भागमा। भनेपछि अहिले धेरै ठाउँमा यो भइसकेको छ, अहिले चौमतीमा भइरहेछ, अहिले बागमतीको त्यो भुजेश्वरीको बारीपट्टिको त्यहाँ भइरहेछ, इचङ्गुमा भइरहेछ होइन, ललितपुरको चाहिँ सैबु भैँसीमाटीको अर्को ठाउँमा भइरहेछ। यो चाहिँ नगर विकास समिति र नगरपालिकाले गरेको कुरा हो। अब तर प्राइभेट डेभलपरहरू यहाँ रियल स्टेटहरू जुन चाहिँ छन् अहिले उहाँहरूको पनि ठुलो डेन छ यो हाउसिङ प्रोभाइड गर्नेमा। उहाँहरूले चाहिँ के गर्नुहुन्छ, ल्यान्ड पुलिङ गर्नुहुन्न, उहाँहरूले चाहिँ जग्गा किनेर होइन अनि त्यसमा इन्फ्रास्ट्रक्चर डेभलप गरेर प्लटिङ गरेर बेच्ने पनि गराएछ, अनि प्लटिङ गरेको जग्गामा घर बनाएर पनि बेच्ने गराएछ। जहाँ घर बनाएर बेच्छ त्यहाँ चाहिँ एकै नासको घरहरू छन्। अब ल्यान्ड पुलिङमा चाहिँ त्यस्तो होइन, ल्यान्ड पुलिङमा चाहिँ इन्फ्रास्ट्रक्चर डेभलप गरेपछि प्लट चाहिँ सम्बन्धित जग्गा धनीलाई दिँदाखेरि सम्बन्धित जग्गा धनीले आफैले घर बनाउनु पनि सक्छ, उसले आफ्नो जग्गा बेचेर अरू जसलाई आवश्यक छ उसलाई बेच्नु पनि सक्छ। त्यसरी चाहिँ ल्यान्ड पुलिङको काम हुने गरेछ।
विभिन्न ठाउँहरूमा ल्यान्ड पुलिङ भइरहेको स्थिति छ। यसरी ल्यान्ड पुलिङ गर्दाखेरि चाहिँ पब्लिक स्पेस सार्वजनिक स्थललाई मिचिएको कुनै त्यस्तो घटनाहरू छन् कि छैन?
ल्यान्ड पुलिङबाट सार्वजनिक जग्गाहरू मिचिएको अहिलेसम्म छैन। हरेक ल्यान्ड पुलिङ ठाउँमा चाहिँ सार्वजनिक जग्गाहरू हुन्छन् है, तर त्यो जग्गाभन्दा पनि बढी ल्यान्ड पुलिङ प्रोजेक्टले थपिदिया हुन्छ, किनभने हाम्रो प्लानिङ नर्म्स अनुसार नै इन्फ्रास्ट्रक्चर बाटोघाटोलाई करिबदेखि 16-22% जग्गा जान्छ। त्यसपछि ओपन स्पेसको लागि हामी 2.5% देखि 5% हामी राख्नै पर्छ। भनेपछि अब सेड रोप्ने जग्गा भएको ठाउँमा करिब करिब 5 रोप्ने त ओपन स्पेस राख्नुपर्ने हुन्छ, तर सेड रोप्ने जग्गा भएको ठाउँमा त्यहाँ सार्वजनिक जग्गाहरू 1-1.5 रोप्ने विधाय रोप्ने हुन्छन्। त्यसमा थपेर अझ चाहिँ बनाएको हुन्छ। जुनसुकै ल्यान्ड पुलिङ साइडमा तपाईँको 2.5%देखि 5%सम्मको त्यो प्लटको साइज हेरिकन, जति ठुलो प्लट भयो त्यति चाहिँ कम पर्सेन्टेज हुन्छ, जति कम साइज भयो त्यति बढी पर्सेन्टेज चाहिन्छ। भनेपछि त्यस कारण चाहिँ हरेक ल्यान्ड पुलिङ साइटले चाहिँ 5-6 रोपनी 10-12 रोपनी 15-20 रोपनी चाहिँ ओपन स्पेसेस क्रिएट गरेको हुन्छ। यसले चाहिँ पब्लिक स्पेसेस घटाएको होइन कि यसले बढाएको छ ल्यान्ड पुलिङले, बुरु चाहिँ त्यो र उनीहरूले बनाएको ल्यान्ड पुलिङ प्रोजेक्टमा ओपन स्पेसहरू अलिक ठुलो स्केल ठुलो साइजमा मिडल सेन्ट्रली लोकेटेड गरेर सबैले प्रयोग गर्न सक्ने गरिकन बनाएको हुन्छ, जबकि रियल स्टेटहरूले चाहिँ त्यसरी बनाएको पाउँदैन। यो रियल स्टेटहरूले आफैले जग्गा किनेर डेभलप गरेका उहाँले पनि त त्यो प्लानिङ नर्म्स लागू हुन्छ, तर उहाँहरूले त्यो काम नलाग्ने जग्गाहरू कुना कुनाको जग्गाहरूलाई ओपन स्पेसको रूपमा छुट्याएको हुन्छ। त्यसरी छुट्याएको जग्गाहरू साइज नमिलेको, सोटो परेको र कुना चाप रहेको त्यो ओपन स्पेसेसहरू त्यति उपयोगी हुँदैन। हरियाली रुख रोप्नलाई हुन्छ तर त्यसको मल्टिपल युजको लागि हुँदैन, र ओपन स्पेसेस भने पनि एउटा चाहिँ ठुलो स्पेसको रूपमा आकार प्रकार मिलेको भयो भने त्यसको मल्टिपल युज हुन सक्छ
र
प्लेन भयो भने अथवा टेरेस भयो भने त्यो मल्टिपल युज हुन सक्छ त्यो चाहिँ ल्यान्ड पुलिङले गरेको छ
हजुर ल्यान्ड पुलिङको क्रममा चाहिँ लोकल समुदायको सहयोग कतिको पाइरहनु भएको छ यहाँहरूले उहाँहरूसँग गएर कन्सल्ट गर्ने ल अब यहाँ यस्तो किसिमले प्लान हामीले गर्दैछौँ योजनात्मक ढंगले चाहिँ बसोबास गर्नको लागि एउटा ल्यान्ड हामीले चाहिँ छुट्याउँदैछौँ भनेर उहाँहरूसँग कन्सल्ट गर्ने गर्नुभएको छ
ल्यान्ड पुलिङ भने नै पब्लिकको सहमति बिना हुनै सक्दैन पब्लिकको जग्गामा पब्लिककै लागि ल्यान्ड पुलिङ गर्ने हो तर हामी प्लानरले के गर्छौँ भने अब त्यस्तो एरिया छ जुन चाहिँ सहरको नजिक छ त्यहाँ बाटोघाटो छैन जग्गाहरू आकार प्रकार मिलाएको छैन तर त्यहाँ केही गरेन भने मान्छेले आफ्नो लेभलमा गोरेटो बाटो खोलेर भए पनि सानोतिनो 8 फिट 6 फिटको बाटो खोलेर पनि घर बनाउने जान्छ भन्ने जस्तो लाग्छ भने हामी त्यसको एउटा कन्सेप्ट डेभलप गर्छौँ फिजिबिलिटी स्टडी गर्छौँ फिजिबिलिटी स्टडी गरेपछि त्यो फिजिबिलिटी समुदायलाई र नगरपालिकालाई वडालाई चाहिँ हामी त्यो गर्छौँ प्रेजेन्ट गर्छौँ र त्यस क्षेत्रको चाहिँ अलि बुजुर्ग मान्छेहरूलाई पनि हामी बोलाएर चाहिँ त्यो प्रस्तुत गर्छौँ र यो यसरी फिजिबल छ तपाईँहरूको यसरी गर्यो भने यति त्यो हुन्छ भनेर हामी त्यसको फाइदा बेफाइदा सबै केलाएर दिन्छौँ र उहाँहरूको रोल के छ भनेर त्यो देखिसकेपछि उहाँहरूले चाहिँ निवेदन दिनुपर्छ 51% उहाँ त्यस क्षेत्रमा यदि 100 जनाको जग्गा छ भने कमसेकम 51 जना जग्गा धनीले सहमति जनाएर निवेदन दिनै पर्छ अनि मात्र नगर विकास समितिले अब फिजिबिलिटी स्टडीको आधारमा डिटेल स्टडी गरेर प्रोजेक्ट लन्च गर्छ त्यसकारण अनि त्यस त्यति मात्र होइन कि हरेक कुरा सुरुको प्लानिङको स्टेजदेखि नै त्यो लोकल कम्युनिटीको से हुन्छ त्यहाँ त्यहाँ लोकल युजर्सहरूको एउटा कमिटी हुन्छ युजर्स कमिटी अथवा सहयोग समिति भन्छन् र त्यसले हरेक स्टेपहरू त्यहाँ प्लानिङ टिमले उनीहरूलाई जम्मै कुरा बुझाउनुपर्छ उनीहरूले कम्युनिटीको निड्स कम्युनिटीको एफोर्डेबिलिटी उनीहरूको आवश्यकता अनुसार र कम्युनिटीले भोगेको प्रब्लमलाई सल्भ गर्ने उहाँले जुन भन्छ त्यसको आधारमा योजना बनाएर त्यो योजना उहाँहरूबाट ओके भएपछि अनि फेरि प्रोजेक्ट म्यानेजमेन्ट कमिटी हुन्छ त्यसमा सरकारी निकाय पनि हुन्छ र यो जग्गा धनीको प्रतिनिधि पनि हुन्छ त्यो प्रोजेक्ट म्यानेजमेन्ट कमिटीले डिसिजन गर्छ र त्यसलाई अनि नेपाल सरकारले स्वीकृत गरेपछि त्यो प्रोजेक्ट म्यानेजमेन्ट कमिटी सहयोग समिति भन्ने कुरा नगर विकास ऐन 2045 अन्तर्गत दफा 11 त्यो व्यवस्था छ त्यस अन्तर्गत त्यो समितिहरू बन्छ त्यसरी कानून हुन्छ अनि यो ल्यान्ड पुलिङ भएको ठाउँमा त्यहाँका साबिकका जग्गा कुनै पनि विस्थापित हुन पाउँदैन कुनै पनि व्यक्ति विस्थापित हुँदैन जबकि रियल स्टेटहरूले डेभलप गरेको प्राइभेटले डेभलप गरेको जग्गा किनेको हुनाले त्यहाँको बासिन्दाहरू त डिस्प्लेस हुन्छ नयाँ मान्छेहरू बस्छ तर ल्यान्ड पुलिङ एउटा यस्तो प्लानिङ हो जसमा लोकल मान्छेहरूको नै त्यहाँ रहन्छ उनीहरूको दैनिक क्रियाकलाप पनि कन्टिन्यू हुन्छ र भोलि पनि डेभलप भएपछि त्यसको बेनिफिट पनि लोकल मान्छेले पनि पाउँछ
अहिले यो फ्ल्याट सिस्टम पनि एकदमै प्रचलित भइरहेको छ अब हामी देख्न सक्छौँ विभिन्न किसिमले ठुल्ठुला भवनहरू चाहिँ फ्ल्याटको लागि नै भनेर विशेषतः छुट्याइएको पाइन्छ ल्यान्ड पुलिङमा चाहिँ ल्यान्डलाई छुट्याइएको हुन्छ भने फ्ल्याटमा चाहिँ विभिन्न अब घरलाई फ्ल्याटमा चाहिँ विभाजित गरेको देखेका छौँ यो फ्ल्याट सिस्टम पनि ल्यान्ड पुलिङ अन्तर्गतै पर्यो तपाईँहरूकै कुनै प्लान अन्तर्गतै पर्यो कि यो कुनै आएको नयाँ कन्सेप्ट हो
यो नयाँ कन्सेप्ट होइन यो चाहिँ हाउसिङ अन्तर्गत पर्छ ल्यान्ड पुलिङ पनि हाउसिङ अन्तर्गत पर्छ फ्ल्याट सिस्टम पनि हाउसिङ अन्तर्गत पर्छ जहाँ चाहिँ जग्गाको चाहिँ कमी छ जहाँ जग्गाको भ्याल्यु बढ्दै गयो अब व्यक्ति विषयले जग्गा किनेर घर बनाउन धेरै कस्टली भएपछि अनि फ्ल्याट सिस्टमको आवश्यकता हुन आउँछ होइन अब काठमाडौँमा अहिले चाहिँ खाली जग्गा कम हुन थालिसक्यो र जग्गा भागिरहेको जग्गा पनि साह्रै महँगो भइसक्यो त्यसो हुनाले अहिले चाहिँ फ्ल्याट सिस्टम आएको हो होइन अब फ्ल्याट सिस्टम मान्छेहरू अहिलेसम्म पनि हाम्रो नेपाली समाज चाहिँ आफ्नै घरमा बस्न चाहन्छन् सानै भए पनि तर चाहिँ इट इज हाम्रो इकोनोमिक मिन्स भन्दा बियन भइसक्यो काठमाडौँ जस्तो सहर वीरगञ्ज विराटनगर जस्तो ठुल्ठुलो सहरहरूमा किनभने ल्यान्ड इज भेरी एक्सपेन्सिभ त्यसो हुनाले ती सहरहरूमा अब हामीले चाहिँ फेरि ल्यान्ड अनलिमिटेड छैन वी हेभ लिमिटेड ल्यान्ड त्यसो हुनाले त्यो ल्यान्डको अधिकतम सदुपयोग गर्ने भयो भने हामी थोरै जग्गामा धेरै मान्छे राख्नुपर्ने हुन्छ थोरै जग्गामा धेरै मान्छे राख्नुपर्ने हुन्छ र थोरै जग्गामा हामी चाहिँ धेरै मान्छे लगाउँदाखेरि थोरै जग्गामा चाहिँ इन्फ्रास्ट्रक्चर पुर्याउनु पनि सजिलो हुन्छ जब चाहिँ अहिले जुन काठमाडौँमा भइरहेछ अनियन्त्रित रूपमा चाहिँ घरहरू चाहिँ इन्डिभिजुअल व्यक्तिले घर जग्गा किन्ने घर बनाउने खेत खेतमा बिचमा बनाउने त्यो चाहिँ भेरी एक्सपेन्सिभ भेरी कस्टली किन इन्फ्रास्ट्रक्चर पुर्याउन सक्दैनौँ हामी त्यसैले यो हाइराइज बिल्डिङहरू अथवा हाइराइज बिल्डिङ मात्र हुनुपर्छ नि छैन तपाईँ चार तले पाँच तले घरमा पनि मजाले फ्ल्याटहरू डेभलप गर्न सक्नुहुन्छ मिडिल राइज अथवा लो राइज हाई डेन्सिटी पनि हामी गर्न सक्छौँ र ल्यान्ड पुलिङ भनेको मिडिल लो राइज हाई डेन्सिटी ल्यान्ड पुलिङ हो अब यो चाहिँ तपाईँको मल्टी स्टोरी भनेको हाई राइज हाई डेन्सिटी हो होइन अब हाई राइज हाई डेन्सिटीलाई हाम्रो मिन्सहरू पनि उत्तिकै हुनुपर्छ एउटा एक त कन्स्ट्रक्सन हाम्रो अर्थक्वेक सेफ बन्नुपर्छ त्यसको डिजाइनमा त्यस पनि हुनु पर्यो त्यसपछि त्यो कन्स्ट्रक्सनमा पनि त्यो हुनु पर्यो त्यसको क्वालिटी कन्ट्रोलको पुरा चाहिँ त्यो हुनुपर्छ यो चाहिँ जसले डिजाइन गरेको छ जसले चाहिँ बनाएको छ उसैले मात्र हेर्दाखेरि उसले त्यो गल्ती गर्न सक्छ त्यसको गल्ती आफूले गरेको गल्ती आफैले धेरै जस्तो भेटाउन गाह्रो हुन्छ त्यो थर्ड अर्को मान्छेले हेऱ्यो भने त्यो गल्ती देखिन्छ त्यस कारण कुनै पनि त्यस्तो इम्पोर्टेन्ट चिजहरू गर्दाखेरि दुईजना मान्छेले अर्कोले चाहिँ यसलाई चेक गरे र त्यसको सुपरभिजन गर्ने थर्ड पार्टी चाहिँ भेरिफिकेसन थर्ड पार्टी चाहिँ सुपरभिजन गर्ने व्यवस्था हुनुपर्छ नत्र क्वालिटी कन्ट्रोल हुँदैन हाइराइज बिल्डिङमा जहाँ एउटै घरमा 500 मान्छे बस्छन् 100 परिवार बस्छन् त्यो त्यहाँ एउटा घर या अरू घर एउटा ढल्यो भने त्यो एउटा 5 जनाको कुरा छ यहाँ यो घर ढल्यो भने 500 को कुरा छ त्यस हुनाले त्यस्तो घरहरूको चाहिँ हरेक एस्पेक्ट त्यसको बिल्डिङको हरेक स्टेजमा यसको क्वालिटी कन्ट्रोलको लागि यसको डिजाइन अनुसार बनेको छ छैन अर्को सेप बनेको छ छैन भन्ने कुरा त्यो व्यवस्था भयो भने हाइराइज बिल्डिङ इज अल्सो ठिक होइन तर हाइराइज बिल्डिङ फेरि तपाईँको यो हाम्रो मोनुमेन्टहरू भएको ठाउँमा ऐतिहासिक बस्तीमा त्यो बनाउनु उपयुक्त होइन हाइराइज बिल्डिङको चाहिने अब त्यही हिसाबको चाहिने तपाईँको इन्फ्रास्ट्रक्चर पनि चाहिन्छ बाटोहरू चौडा हुनु पर्यो ओपन स्पेस ठुलो हुनु पर्यो किनभने 500 मान्छे एकैचोटि इनकेस ल फायर भयो भने त्यो 8 तले 10 तले 20 हाम्रो चाहिँ फायर ब्रिगेड पनि पुग्नु सक्नु पर्यो नि त त्यसै हाम्रो अहिले हाइराइज बिल्डिङ बनेकोमा फायर स्केपहरू छैनन् तपाईँले दिनका दिन सुनिरहनु भएको छ आग लागि भइरहेछ के भइरहेछ ग्यास लिक भएर आग लागि भइरहेछ सर्ट सर्किट भएर आग लागि भइरहेछ किनभने हामी अहिले सबै घरहरूमा हामी मोडर्न फर्निचर युज गर्छौँ है कार्पेटहरू युज गर्छौँ यिनीहरू धेरै इन्फ्लेमेबल चिजहरू हुन् होइन
हजुर उहाँलाई म एकैछिन रोक्न चाहन्छु अहिले समय भएको छ छोटो विश्रामको सूर्यभक्त साङ्गाचीज्यूसँग हामी कुरा गर्ने नै छौ टकिङ स्पेस सुन्दै गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौं केही गरौं
अ सोशल इनिसिएटिभ बाई आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेसन
हजुर श्रोता कार्यक्रम टकिङ स्पेस सुनिरहेका छौ आज हाम्रो अतिथि हुनुहुन्छ सूर्य भक्त साङ्गाचीज्यू ल्यान्ड पुलिङको विषयमा हामी उहाँसँग कुरा गर्दैछौ सूर्यजीलाई अर्को पनि प्रश्न राख्न चाहन्छु म अव्यवस्थित ढंगले चाहिँ ठाउँ ठाउँमा घरहरूको निर्माण भइरहेका छन् त्यस्तै निर्माणहरू चाहिँ यो निर्माणको जुन गति छ एकदमै तीव्र रूपले अगाडि बढ़िरहेको देखिरहेछौ हामी यसले गर्दा सर्वसाधारणहरू चाहिँ मर्कामा परेका नै छन् बाटोघाटोको समस्या साथसाथै अब ड्रेनेजको समस्या अनि बाटोहरू फोहोर हुने समस्या अनेकौं समस्या आएका छन् ल्यान्ड पुलिङले चाहिँ यो सबैलाई कसरी समाधान गरेको छ जस्तो लाग्छ यहाँलाई
वास्तवमा जुन चाहिँ ल्यान्ड पुलिङ रूपलाई म्यासिभ स्केलमा लान नसकिँदाखेरि यो चाहिँ जुन इन्फर्मल रूपमा चाहिँ हाफाजार डेभलपमेन्ट भइरहेछ यो प्राइभेट सेक्टरलाई र गभर्मेन्ट सेक्टरले म्यासिभ स्केलमा यो प्लान डेभलपमेन्ट गर्न पाएको भए यो इन्फर्मल अनप्लान डेभलपमेन्ट हुने थिएन तपाईँले भर्खर भन्नुभयो हाफाजार अनप्लान डेभलपमेन्टले के हुन्छ हाम्रो खेतीयोग्य जमिन नासिन्छ है घरहरू खेतको बीच बीचमा बन्दै जान्छ जहाँ ढलको प्रब्लम छ बाटोको प्रब्लम छ खानेपानीको प्रब्लम छ बिजुलीको लाइनको प्रब्लम छ जति स्प्रल भयो जति छरपष्ट रूपमा चाहिँ फैलियो फैलेपछि हामीले बाटो ढल खानेपानी इत्यादि पुर्याउन साह्रै गाह्रो हुन्छ भेरी एक्सपेन्सिभ हुन्छ र इनकेस कतैबाट पैसा आएर बनाए पनि भोलि त्यसको मेन्टेनेन्स गर्न सक्दैन किनभने त्यसले सर्भ गर्ने मान्छे थोरै हुन्छन् मैले भने नि त्यो लो डेन्सिटी स्प्रल हुन्छ हामीलाई चाहिँ हाई डेन्सिटी र कम्प्याक्ट सेटलमेन्ट भयो भने हाम्रो ट्रेडिसनली अर्बन प्लानिङ पनि कम्प्याक्ट सेटलमेन्ट हो हामी अग्लो ठाउँमा बारी नजाने पानी त्यो नहुने ठाउँमा पानीको व्यवस्था भएको ठाउँमा अग्लो ठाउँमा हामी बस्ती बस्छौँ कम्प्याक्ट सेटलमेन्टमा हाम्रो ट्रेडिसनल सेटलमेन्ट अनि होचो ठाउँमा हामी खेती गर्छौँ र त्यसरी चाहिँ हाम्रो ट्रेडिसनल प्लानिङ हो अर्बन प्लानिङ तर अहिले हामी के भयो हामी खेत खेतमा बिच किनभने अब अग्लो ठाउँहरू अब पाउन कम थालिसक्यो र अग्लो ठाउँमा यो यसरी चाहिँ अनप्लान रूपमा डेभलप भएर चाहिँ त्यहाँ लो डेन्सिटी बाट पनि घरहरू हजार चाहिँ हाफ हजारले भनेको छ, कुनै घर पश्चिम फर्या छ, कुनै दक्षिण फर्या छ, बाटो साँगुरो छ, ढल छैन, खाने पानी राम्रोसँग पुग्न सक्दैन, होइन फोहोर मैला सङ्कलन गर्न गाह्रो छ किन बाटो साँगुरो भएको हुनाले, यी समस्याहरू यो जम्मै अनप्लान डेभलपमेन्ट हो। अब अनप्लान डेभलपमेन्ट चेक गर्नलाई प्लान डेभलपमेन्ट चाहियो नि त, होइन। अब यो ल्यान्ड पुलिङ भनेको एक किसिमको प्लान डेभलपमेन्ट हो। अब यो चाहिँ अहिले नगरपालिका र नगर विकास समितिले मात्र गरेछ, दुईटा निकायले यो गरेर सम्भव छैन। यसलाई प्रशस्त मात्रामा प्राइभेट डेभलपर गराउनलाई हामीले त्यो गर्नुपर्ने हो। अब अहिले प्राइभेट डेभलपर पनि जग्गा किनेर गर्छ, जग्गा किनेर त्यो गर्नलाई गाह्रो छ। जग्गा सबभन्दा काठमाडौँ नेपालमा अथवा जुन हाम्रो चाहिँ यो सहरी क्षेत्रमा जग्गा एक्युमुलेट गर्नु सबभन्दा गाह्रो, बिचको एकजनाले मानेन भने के गर्ने, होइन। त्यस कारणले अहिले प्राइभेट डेभलपरहरूलाई उनीहरूले चाहिँ चाहेर पनि गर्नु खोज्दाखेरि पनि यो ल्यान्ड एक्वायर गर्न सबभन्दा गाह्रो छ। सो यो ल्यान्ड एक्वायर गर्न सहिलो पार्नलाई ल्यान्ड पुलिङ गर्ने काम यो प्राइभेट डेभलपरहरूले पाउने गरिकन एनहरू भन्नु आवश्यक छ। म भवन विभागमा उपमहानिर्देशक र महानिर्देशक हुँदाखेरि यो यसको बिल बनाएर हामीले नेपाल सरकारमा पेश गरेका थियौँ। त्यो चाहिँ यो रियल स्टेटहरूसँग विभिन्न लेभलमा छलफल गरेर एउटा चाहिँ डकुमेन्ट थाहा कि यो ल्यान्ड पुलिङ भन्ने कुरा सरकारको पनि धेरै त्यो नपर्ने, लोकल मान्छेले पनि फाइदा पाउने, प्लान डेभलपमेन्ट हुने र यो ल्यान्ड पुलिङ क्षेत्रमा चाहिँ बाटोघाटो चौडा हुने, ओपन स्पेसहरू क्रिएट हुने हुनाले यो भूकम्पको जस्तो संवेदनशील ठाउँमा पनि यो अति आवश्यक छ। यो हाफ हजार डेभलपमेन्ट भएको ठाउँमा चाहिँ भूकम्प गयो भने ठुलो चाहिँ त्यो हुन्छ, तपाईँको धनजनको क्षति हुन्छ र त्यहाँ बचेका मान्छेलाई पनि बचाउन जान सक्ने कि बाटो साँग्रो भएको हुनाले। तर ल्यान्ड पुलिङ भएको ठाउँमा बाटोहरू फराकिलो हुन्छन्, ठुलो हुन्छन्, ओपन स्पेसेस हुन्छन्, त्यो हिसाबले ल्यान्ड पुलिङलाई बढावा दिनुपर्ने हो। यसमा नगर विकास समिति र नगरपालिकाले मात्र गरेर पुग्दैन, यो प्राइभेट डेभलपर बरु चाहिँ यो हाफ हजार डेभलपमेन्ट गर्ने यो चाहिँ अनप्लान डेभलपमेन्टले गभर्मेन्टले रोकै लगाउनुपर्छ। प्लान डेभलपमेन्ट गरेको ठाउँमा त गर्नु दिने, अन्त घरै बनाउन नदिने गर्ने व्यवस्था नगर्यो भने यो यस्तै हुन्छ। तर त्यो त्यसरी रोकेर मात्र हुनेन, त्यसको अल्टरनेटिभ सरकारले प्रशस्त मात्रामा ल्यान्ड पुलिङ प्रोजेक्ट सञ्चालन गर्नुपर्छ सरकारले, र सरकारले मात्र गरेर सम्भव नहुने हुनाले प्राइभेट डेभलपरलाई इन्भल्भ नै गर्नुपर्छ। बरु प्राइभेट डेभलपरहरूलाई चाहिँ सर्टेन प्लानिङ स्ट्यान्डर्डहरू टोकेर, प्लानिङ नर्म्सहरू टोकेर त्यसको अनुगमन, त्यसको गभर्निङ मात्र गर्ने हुन्छ, होइन, रेगुलेट मात्रै गरे पुग्छ। अरू जम्मै काम यो प्राइभेट डेभलपर गर्नुपर्छ, किनभने प्राइभेट डेभलपरसँग नलेज पनि छ, पैसा पनि छ, इफिसियन्सी पनि छ, र उहाँहरूले सर्भिस पनि गर्नुहुन्छ, कमाउनु पनि हुन्छ, होइन। त्यो काममा हामीले चाहिँ गभर्मेन्टले गर्नुपर्ने हो। हुन त पोलिसीमा छ, हाम्रो सेल्टर पोलिसीमा यो व्यवस्था छ प्राइभेटलाई, तर चाहिँ त्यो अनुसारको पोलिसी मात्र भएन, पोलिसी कार्यान्वयन गर्ने एक्सन प्लानहरू, पोलिसी कार्यान्वयन गर्ने स्ट्राटेजी, होइन, त्यसै एक्टिभिटिजहरूको प्लानिङ गरेर त्यो चाहिँ काम हुनुपर्ने, त्यो कम भइरहेछ, त्यतातिर सरकारको ध्यान जानुपर्छ, होइन। अब यो चाहिँ हामीले यो अव्यवस्थित बस्तीलाई सुधार गर्ने उपाय एउटा प्लान डेभलपमेन्ट हो। प्लान डेभलपमेन्ट व्यापक रूपमा ल्यान्ड पुलिङलाई व्यापक रूपमा गर्नुपर्छ। जग्गा किनेर गर्दाखेरि चाहिँ धेरै पैसा चाहिन्छ, किनभने जग्गा नै सबभन्दा महँगो हो, डेभलपमेन्ट कस्ट त्यति महँगो छैन, जग्गाको कस्ट धेरै पर्छ। त्यस कारण प्राइभेट डेभलपरले पनि जग्गा किनेर घर बनाएर बेच्नलाई धेरै पुँजी चाहिने हुनाले उनीहरूले धेरै गर्न सक्नु भएको छैन, समस्या छ उहाँहरूको। तर यो ल्यान्ड पुलिङमा त जग्गा किन्नु परेन, जग्गा धनीकै जग्गामा त्यो गर्ने हो हुँदाखेरि यसलाई चाहिँ म्यासिभ स्केलमा प्राइभेट सेक्टरले पनि गर्न सक्ने र जग्गा धनीहरूको पनि चाहिँ उनीहरूको पनि राइटलाई चाहिँ प्रिजर्भ गर्ने र प्लान डेभलपमेन्टमा हाउसिङहरू प्रशस्त मात्रामा उपलब्ध गराउने व्यवस्थाकोलाई सरकारले कार्यान्वयन गर्नै पर्छ।
अनि ल्यान्ड पुलिङको यो कन्सेप्टलाई, यसलाई चाहिँ पब्लिसाइज गर्नको लागि चाहिँ कस्ता पहलहरू भइरहेका छन्, विशेष गरी जनसमुदायमा जस्तो यो कुरालाई चाहिँ जानकारी दिलाउन अति नै आवश्यक देखिन्छ अहिलेको स्थितिमा, परिस्थितिमा गभर्मेन्टबाट हुनसक्छ, त्यस्तै गरी नगरपालिकाबाट हुनसक्छ, कस्तो किसिमको सहयोगहरू पाइरहनु भएको?
अब यो ल्यान्ड पुलिङ प्रोजेक्ट जति एउटा ठाउँमा चल्यो त्यहाँ यसको पब्लिकलाई जागरूक गराउने यसको पोस्टरहरू पनि बनेको थियो, होइन। अब यो पोस्टरहरू ठाउँ ठाउँमा चाहिँ त्यही हो, यसमा चाहिँ मेन कुरा चाहिँ नगरपालिका नगर विकास समितिले मात्र गरिरहेछ अहिले। अहिले काठमाडौँ उपत्यका बाहिर पनि यो ल्यान्ड पुलिङ चलिरहेछ, अहिले भरतपुरमा भइरहेछ, तपाईँको कमलामाईमा छ, रत्नगरमा छ, नेपालगंजमा छ, दाङमा छ, होइन, अरू नगरपालिकाहरूमा पनि यो आउन गइरहेछ। यो यसलाई चाहिँ आवश्यक छ, यो अत्यन्त जरुरी छ, होइन। तर अब मैले भन्नै थिइनँ पटक पटक, यो नगरपालिका र नगर विकास समितिमा त थोरै छ के, प्राइभेट डेभलपरलाई यो गर्न सक्ने व्यवस्था गर्नुपर्छ, अनि उहाँले नै प्रचार प्रसार गर्छ। हामी गभर्मेन्टले धेरै प्रचार प्रसार गर्न त्यति सकेका छैनौँ, पिपुल यसलाई कमर्सियलाइज रूपमा जानुपर्छ कि, त्यसको मतलब यो होइन कि नाफा मात्रै खाने होइन, टोटली चाहिँ अर्थक्वेक सेफ चाहिँको सेफ हाम्रो चाहिँ भूकम्पले हिसाबले संवेदनशील ठाउँमा अब बन्ने प्लानिङहरू पनि प्लानिङको हिसाबले रिस्क सेन्सिटिभ संवेदनशील यो चाहिँ रिस्क सेन्सिटिभ ल्यान्ड युज प्लानिङ अनुसार चाहिँ प्लान डेभलपमेन्ट भयो भने तपाईँको मान्छेहरूको चाहिँ अनि घर बनाउने घरहरू नयाँ बनाउँदाखेरि पनि बिल्डिङ कोड अनुसार राष्ट्रिय भवन संहिता भन्छ त्यो अनुसार बनाएको अवस्थामा हाम्रो भवनहरू पनि सुरक्षित रहन्छ भवनमा बस्ने मान्छेहरू पनि सुरक्षित रहन्छ होइन धनजनको पनि त्यो हुन्छ यदि ठुलै भूकम्प गएको अवस्थामा पनि र हाम्रो चाहिँ आपद विपन्न परेकोलाई पनि हामी सहिलेसँग उद्धार गर्न सक्छौँ प्लान डेभलप भएको ठाउँमा भयो भने त अनप्लान डेभलपमेन्ट द्याट इज नट पोसिबल त्यसो हुनाले जति भयो भयो तर अब त चाहिँ अझ पनि त हाम्रो डेभलपमेन्ट त हुन्छ नि त्यसो हुनाले अब त सरकारले र पब्लिक प्राइभेट डेभलपरहरू मिलेर यो म्यासिभ स्केलमा ल्यान्ड पुलिङबाट नै जानुपर्छ ल्यान्ड पुलिङ अहिलेसम्म गरिआएकोमा हामीलाई के दोष आएछ भने म विभागमा हुँदाखेरि यसले त त्यहाँको लोकल मान्छेहरूको जग्गाको भाव बढाइदियो गरिबहरूलाई त यसले हेर्दै हेरेन भन्ने कुराहरू आइरहेछ बरु यो कुरालाई सरकारले अलिकति यो गरिबको लागि पनि जग्गा उपलब्ध गराउनलाई सरकारले पनि केही लगानी गर्नुपर्छ अहिलेसम्म ल्यान्ड पुलिङमा एक पैसा पनि सरकारको लगानी भएको छैन त्यो टेक्निकल र चाहिँ लिगल एड बाहेक टेक्निकल र लिगल चाहिँ एसिस्टेन्स बाहेक अरू फाइनेन्सियली एसिस्टेन्स भएको छैन त्यस्तो अवस्थामा चाहिँ यदि फाइनेन्सियल पनि अलिकति त्यो गरियो भए अनि त्यो हरेक ल्यान्ड पुलिङ साइडमा दस सयवटा जेनरल हाउसिङ बन्छ भने दसवटा चाहिँ गरिबको लागि व्यवस्था गर्ने उपाय पनि त्यसमा लगाएर गर्यो भने मेरो विचारमा गरिबकोले पनि त्यहाँ बस्ती बस्न पाउने जग्गाहरू प्राप्त गर्न सक्छ होइन मिडियम वर्गको लागि पनि धनी वर्ग धनी वर्गलाई जहिले पनि पाइहाल्छ उनले त आफैले पनि गर्न सक्छ सरकारले गर्ने त गरिब र मिडियम वर्गको लागि नै हो धनीको लागि त नगरे पनि पुग्छ उनले आफै पनि गर्न सक्छ है तर पनि अब सरकारले त धनीलाई छुट्याउने गरिबलाई छुट्याउने मिडियमलाई छुट्याउने होइन सबैको लागि गर्नुपर्छ र अब सबैसँग नै गर्नुपर्ने अवस्था छ
हजुर श्रोता कार्यक्रममा फेरि पनि बेला भएको छ अर्को छोटो विश्रामको कुराकानीलाई निरन्तरता दिने नै छौ टकिङ स्पेस सुन्दै गर्नुहोला
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो यसका लागि आजैबाट जुटौं केही गरौं
अ सोशल इनिशिएटिभ बाई आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
हजुर श्रोता टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु म हुँ लैसा आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सूर्यभक्त साङ्गाचीज्यू र उहाँसँगको कुराकानीलाई फेरि पनि निरन्तरता दिउँ यहाँलाई म अर्को प्रश्न राख्न चाहन्छु यो ल्यान्ड पुलिङभित्र के कस्तो सुविधाहरू हुनुपर्छ जस्तो लाग्छ यहाँलाई पार्क मर्निङ वाकको लागि ओर यो कुनै पनि किसिमका फिजिकल एक्सर्साइजहरू हुन सक्छन् बाल बालिका ज्येष्ठ नागरिकहरूको लागि भनेर सुविधाहरू छुट्याइएका हुन्छन्
अवश्य पनि यो मैले भनिहालेँ ल्यान्ड पुलिङमा मेजर कुरा चाहिँ इन्फ्रास्ट्रक्चर इन्फ्रास्ट्रक्चर भन्दा सर तपाईँको बाटो ढल खाने पानी बिजुली खुला क्षेत्र अब खुला क्षेत्र सानो बच्चाहरूको लागि चिल्ड्रेन्स पार्कको रूपमा बुढाबुढीहरूको लागि पनि पार्क र यङको लागि पनि खेल मैदानको रूपमा होइन अब त्यसलाई पार्कको रूपमा गर्ने खेल मैदानमा गर्ने त्यो समुदायले आवश्यकता अनुसार गर्छ तर त्यसको लागि चाहिने जग्गाहरू राम्रोसँग व्यवस्था गरिदिनुपर्छ र त्यहाँसम्म पहुँच्ने बाटोहरू राम्रोसँग व्यवस्था गरेको हुन्छ जेनरली त्यो सेन्ट्रली लोकेटेड रूपमा गरेको हुनुपर्छ र सफिसियन्ट साइजको सफिसियन्ट लेन्थ ब्रेड भएको ओपन स्पेसेस भयो भने त्यसको मल्टिपल युज हुन सक्छ सामाजिक क्रियाकलाप गर्न सकिन्छ पोलिटिकल एक्टिभिटिजहरू गर्न सकिन्छ त्यहाँ चाहिँ मेला सेला गर्न सकिन्छ होइन त्यस कारण यो मल्टिपर्पज युज हुने किसिमको ओपन स्पेसेसको रूपमा डेभलप गर्न सकिन्छ गरिआएको पनि छ होइन त्यसको अलावा अब सामाजिक पूर्वाधारहरू पनि चाहिन्छ तपाईँको यो सामुदायिक भवनहरू होइन स्कुलहरू किन्डर गार्डन स्कुल होला अथवा चाहिँ प्राइमेरी स्कुल होला अझ ठुलो एरिया छ भने इलेमेन्ट्री स्कुल नै पनि आवश्यक पर्ला होइन त्यसको अलावा हेल्थ पोस्टहरू हुनसक्छ पुलिस पोस्टहरू हुनसक्छ यी सामाजिक कुनै पनि बस्तीमा बस्न साथ चाहिने सबै कुराहरू सामाजिक भौतिक दुईटै पूर्वाधारको आवश्यकता पर्छ र त्यसको लागि ल्यान्ड पुलिङले प्रशस्त मात्रामा त्यो चाहिँ व्यवस्था गर्न सकिन्छ ल्यान्ड पुलिङको माध्यममा किनभने तपाईँले जे जति इन्फ्रास्ट्रक्चर डेभलप गर्छ त्यति त्यो ल्यान्डको भ्याल्यु बढ्छ ल्यान्डको उपादेयता बढ्छ ल्यान्डको मल्टिपल युज हुनसक्छ र अब कुनै पनि क्षेत्रमा ल्यान्ड पुलिङ गर्ने ठाउँमा चाहिँ डेभलपमेन्ट गर्ने हाउसिङ मात्र गरेर पुग्दैन त्यहाँ यी सोसियल इन्फ्रास्ट्रक्चरहरू इभन अझ सकिन्छ भने कलेजहरू तपाईँको सरकारी अफिसहरू इत्यादि पनि लान सकिन्छ होइन त्यस्तो गएको खण्डमा अथवा चाहिँ खेल तपाईँको खेल मैदानहरू अथवा खेलको चाहिँ तपाईँको कभर हलहरू इत्यादि लान सकिन्छ होइन जसले गर्दाखेरि त्यसको डेभलपमेन्ट पनि फास्ट होस् त्यहाँ भएको इन्फ्रास्ट्रक्चरको चाहिँ युटिलाइजेसन पनि चाँडो होस् म्याक्सिमम रूपमा होस् होइन र सबभन्दा ठुलो यसको के भने सेफ हाउसिङ हुनसक्छ त्यहाँ चाहिँ एउटा स्ट्यान्डर्ड बिल्डिङको डिजाइन दिन सकिन्छ त्यसको भवनको कन्ट्रोल गर्न सकिन्छ बिल्डिङ राष्ट्रिय भवन संहिता छ अर्थक्वेक सेफ बिल्डिङ बनाउन सकिन्छ बाटोहरू चौडा भएको हुनाले त्यहाँ राम्रोसँग एक्सेस पुग्छ होइन त्यस कारण ल्यान्ड पुलिङ एउटा यस्तो माध्यम हो हाम्रो जस्तो गरिब देश जहाँ चाहिँ सहरी इन्फ्रास्ट्रक्चर पनि भेरी कस्टली हो यो चाहिँ हाम्रो जस्तो गरिब देशले चाहिँ यो इन्फ्रास्ट्रक्चर पुर्याउनलाई सक्दैन गाह्रो छ त्यस्तो अवस्थामा यो त्यहाँको लोकल रिसोर्सेस त्यो लोकल रिसोर्स भने ल्यान्ड नै हो त्यो ल्यान्डलाई राम्रोसँग प्लान गर्यो भने त्यहाँबाट रिसोर्सेस निस्किन्छ जुन ल्यान्ड पुलिङले गरिआएको छ यसलाई अझ राज्यभर हाम्रो सहरै सहरमा फैलाउनुपर्छ यसलाई फैलाउनलाई एन छुट्टै अहिले त नगर विकास एनमा व्यवस्था छ त्यतिले मात्र पुगेको छैन यसको लागि छुट्टै ल्यान्ड पुलिङ एक्टै हुनुपर्छ जापानमा छ ताइवानमा छ कोरियामा छ यस्तो एक्टहरू त्यसमा ल्यान्ड पुलिङ एक्टको पनि ड्राफ्ट बनिसकेका छ म भवन सहरी विकास विभाग भन्दाखेरि मेरै पालामा पनि यो ड्राफ्ट एक्ट बनिसकेको थियो अब यसलाई पनि अगाडि ल्याएर ल्यान्ड पुलिङ एक्ट यसमा प्राइभेटले पनि गर्न पाउने होइन र यो अधिराज्यभर यसलाई चाहिँ लान सकिने गरे कानुनी आधार अनि यसको अलावा चाहिँ यो सुरुको प्लानिङ गर्नलाई सुरुको इन्भेस्टमेन्टको लागि गभर्मेन्टले एउटा रिभल्भिङ फन्ड अलिक ठुलै रिभल्भिङ फन्ड खडा गरिदियो भनेदेखि त्यो पछि पे ब्याक हुन्छ सरकारको त्यसमा लगानी भएन र अहिलेसम्मको मा 100% जग्गा धनले बिहोरेकोमा त्यहाँ अब 15-20-25% चाहिँ सरकारले पनि बिहोरेर त्यो गरिबहरूको लागि पनि हाउसिङ प्लटहरूको व्यवस्था गर्ने गर्यो भने मलाई लाग्छ सरकारको समस्या पनि सुल्झिन्छ जनताको समस्या पनि सुल्झिन्छ हामी सेफ चाहिँ हाउसिङ डेभलप हुन्छ यसले गर्दाखेरि हाम्रो जस्तो अर्थक्वेक प्रोन रिस्क एरियामा हाम्रो चाहिँ प्लान डेभलपमेन्ट हुँदाखेरि हामीलाई इन्फ्रास्ट्रक्चर पुर्याउनलाई पनि सहिलो हुन्छ इन्फ्रास्ट्रक्चर पनि कस्ट रिकभरी हुन्छ र मेन्टेनेन्स पनि राम्रोसँग हुनसक्छ त्यो फेरि समुदायले नै त्यस्तो मेन्टेन गर्छ समुदायले नै त्यो गर्छ अनि ओपन स्पेस ठाउँ ठाउँमा क्रिएट हुन्छ अहिले सरकारले चाहेर पनि जग्गा किनेर चाहिँ ओपन स्पेस क्रिएट गर्न गाह्रो छ आफ्नो स्वामित्वमा भएको ओपन स्पेस बचाउनु आवश्यक छ अहिले त्यो बचाउनलाई पनि सरकारले समुदायको सहयोग लिनुपर्छ ओपन स्पेसेस नक्सामा पनि आइडेन्टिफाई गर्नु पर्यो फिल्डमा पनि आइडेन्टिफाई गर्यो त्यसलाई डिमार्केट गर्नु पर्यो त्यसको यो युज गर्न पाइन्छ यो युज गर्नु हुँदैन भनेर त्यो समुदायलाई जिम्मा दिएर त्यसको मेन्टेनेन्सको जिम्मा त्यहाँ त्यसको चाहिँ सदुपयोगको जिम्मा कमिना समुदायलाई जिम्मा दियो भने मात्र हुन्छ र समुदायको यो आफ्नै स्वामित्व भन्ने कुराको चाहिँ भावना जगाउन सक्यो भने मात्रै बच्छ नत्र भने इन्डिभिजुअल मान्छेले त्यसलाई इन्क्रोच गरेको हामी प्रशस्त पाउँछौँ धेरै हाम्रो सार्वजनिक जग्गाहरू इन्क्रोच भएर नासिसकेका छन् अब बचेका जग्गाहरू बचाउनलाई सरकारलाई हामी समुदायले नै हेल्प गर्नुपर्छ किनभने सरकार यो सरकार खाली जग्गाहरू पब्लिक स्पेसेस भने हामी सबैको स्पेस हो हामीलाई आपद विपद गरेकोमा चाहिन्छ र हाम्रो डे टु डे युजमा पनि चाहिन्छ तपाईँले भर्खर भन्नु बच्चाहरूको खेल खेल्ने ठाउँ हुनसक्छ हाम्रो ओपन स्पेसमा नेचरसँग बस्ने चाहिँ एउटा स्पेस हुन्छ त्यहाँ पार्कको रूपमा डेभलप गर्न सकिन्छ सानो मन्दिर राख्न सकिन्छ त्यहाँ बिहान बेलुका घुम्न गर्न सकिन्छ त्यहाँ बिहा बटनको चाहिँ पाल ताँगेर भोजभतेर गर्न सकिन्छ समुदाय मिलेर चाहिँ सामाजिक कार्यक्रम गर्न सकिन्छ यस्तो ठाउँहरू अब भइरहेको बचाउनु छ नै छ तर अब नभएको ठाउँमा यो ल्यान्ड पुलिङको मेथडबाट प्लान डेभलपमेन्टको मेथडबाट नयाँ नयाँ ओपन स्पेसहरू क्रिएट गर्नुपर्छ
सूर्यजी हामीसँग समय एकदमै कम छ अन्तिममा जाँदा जाँदै के भन्न चाहनुहुन्छ वा भावी दिनमा तपाईँहरूको कुनै त्यस्तै योजनाहरू थपिनु पर्ने जस्तो लाग्छ यहाँहरूलाई ल्यान्ड पुलिङको सन्दर्भमा
अहिले भूकम्प प्रविधि राष्ट्रिय समाजले काठमाडौँ युएनडिपीको यो त प्रोजेक्ट अन्तर्गत काठमाडौँ उपत्यकाको चाहिँ रिस्क सेन्सिटिभ ल्यान्ड युज प्लान हामी बनाइरहेछौँ त्यस अन्तर्गत मेजर काम नै यो ल्यान्ड पुलिङलाई व्यापक रूपमा प्रचार होस् गभर्मेन्टले त्यसको अलावा सिटी सेन्टरभित्र हाम्रो पुरानो सहरी क्षेत्रभित्र असन इन्द्रचोक झोचे जस्तो ठाउँहरूमा त्यहाँ अब रिडेभलपमेन्ट गर्नु पर्यो त्यहाँ हाउस पुलिङ भनेको छ काठमाडौँ महानगरपालिकाले यो ल्यान्ड पुलिङकै सिद्धान्तलाई चाहिँ त्यसलाई अलिक परिमार्जित रूपमा अलिक कम्प्लेक्स रूपमा चाहिँ छ त्यो अर्बन रिजेनेरेसन भन्छ यो सहरी क्षेत्रमा हाम्रो 5 नगरपालिका छन् काठमाडौँ पुराना नगरपालिका तिनीहरूको सहरी क्षेत्रमा बसोबास भएका पुराना घरहरू भएको ठाउँ अति संवेदनशील र अति चाहिँ भूकम्पीय जोखिमयुक्त भएको हुनाले त्यहाँ रिडेभलपमेन्ट गरेर इन्फ्रास्ट्रक्चर पुरा गरेर हाम्रो ल्यान्ड पुलिङमा ठाउँमा जस्तै रिडेभलपमेन्टको काम गर्नलाई सरकारले योजनाहरू गर्नु आवश्यक छ।
हजुर सूर्यजी, हाम्रो कार्यक्रममा आइदिनु भएर यतिका जानकारी दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
म कान्तिपुर एफएमलाई पनि धन्यवाद दिन चाहन्छु, मलाई आफूले जानेको कुरा यहाँ जनतालाई यहाँ श्रोताहरूलाई बताइदिने मौका दिनुभएकोमा म तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु।
हस्त श्रोता, कार्यक्रम टकिङ स्पेसबाट म लैसा विदा माग्न चाहन्छु। अर्को हप्ता पुनः आउने नै छु, तबसम्म बाई।